नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल फागुन 17 गते शनिबार, फागुन शुक्ल पक्ष द्वितीया तिथि, तदनुसार 1 मार्च सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। गोर्खापत्रको अग्रपृष्ठमा वर्षा गराउँदै विदा भयो हिउँद शीर्षकको खबर प्रकाशित छ। यस वर्षको हिउँद हल्का वर्षामै सीमित हुँदै सकिएको छ। हिउँदको अन्तिम दिन शुक्रबार हिउँद भरकै राम्रो वर्षा गराउँदै यो वर्षको हिउँदले विदा लिएको हो। लामो समय देशको मध्यदेखि पूर्वी भूभागमा वर्षा हुन सकेको थिएन। सुदूरपश्चिम र कर्णाली भेगमा थोरै वर्षा भए पनि देशव्यापी हिउँदे वर्षाको छनक यो वर्ष राम्ररी पाउन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्तिम समयमा बल्ल देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद शान्ति कणेलले बताउनुभयो। मंगिर 15 देखि फागुन मध्यसम्मको अवस्थालाई हिउँदयाम भनिन्छ। हल्का फुल्का वर्षासँगै यो वर्षको हिउँदले विदा लिएको कणेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, बिहेमा बेहुलीले विदाईमा आँसु झारे जस्तै बर र पानी झार्दै हिउँदले विदा लियो। माइती घरबाट बेहुलीको विदाई जस्तै भयो यो हिउँद। हिउँदको शुरूआती समयदेखि नै देशव्यापी रूपमा वर्षा नहुँदा सुक्खा चिसोसँगैको खडेरीको अवस्था सिर्जना भएको थियो। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा र हिमपात भएको विभागले जनाएको छ। हिउँदको वर्षा यसपटक सन्तोषजनक नरहेको उहाँले प्रस्ट्याउनुभयो। कडेलका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङ सहितको वर्षा भएको छ। त्यस यताका भूभागमा हल्कादेखि मध्यम वर्षा भएको उहाँले जानकारी दिनुभयो। अधिकांश हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको छ। लामो समयपछिको वर्षा र हिमपातका कारण पहाड़ी तथा हिमाली भेगका स्थानीयमा खुशी छाएको छ। हिउँदे बालीलाई अहिलेको वर्षाले राहत पुर्याएको कृषि मौसमविद रामेश्वर रिमालले जानकारी दिनुभयो। बिहिबार रातीदेखि राम्रो बदलीसहित वर्षा हुन थालेको हो, जस अनुसार मध्य नेपालको काठमाडौँ उपत्यकामा पनि लामो समयपछि हल्का वर्षा भएको छ। वर्षा नहुँदा धुवा धुलो र प्रदूषणसहितको बाक्लो तुवालो लाग्दा उपत्यका खाल्डोको वायु मानव स्वास्थ्यका लागि हानिकारक बन्दै गएको थियो। हल्का वर्षाका कारण प्रदूषणको मात्रा कम भई स्वच्छ हावा आवतजावतका लागि वातावरण बनेको मौसमविद बताउनुहुन्छ। राम्ररी वायुमण्डल सफा हुन अझै केही वर्षा हुनुपर्नेछ। शुक्रबार दिनभर जसो हल्का वर्षा हुने र रोकिने अवस्था कायम रह्यो। वर्षा गराउँदै विदा भयो हिउँद शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। भाग्य लहरमा लहरी लहरी पुगे म यस मरुस्थलमा कसरी, तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि मेरो प्यारो ओखलढुङ्गा। यो कवि सिद्धिचरण श्रेष्ठले कविता मार्फत भने झै मरुस्थल जाने अनि प्राकृतिक आकृति खण्डहर जस्तो हुने परिणति उहाँको प्यारो ओखलढुङ्गाले भोगिरहेको छ। वैदेशिक रोजगारी, निजामती सेवा र शहरी क्षेत्रको आकर्षणले गाउँ रित्तै भए, तर जन्मदिने आमा र जन्मिएको माटो कहिले नभुल्नु भन्ने उद्गारलाई चरितार्थ गर्दै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 2 को चुहान छापका 50 घर परिवार एकैसाथ गाउँ फर्किएका छन्। कृषि उद्यम मार्फत आर्थिक रूपान्तरणको नवीन संकल्प बोकेर गाउँ फर्किएका नेपाल सरकारका सेवानिवृत्तदेखि विभिन्न क्षेत्रमा सेवा गरेका गाउँवासी चुहान छापलाई हराभरा बनाउन जुटेका हुन्। रोजगारी, अध्ययन र व्यापार व्यवसाय गर्ने उद्देश्य बोकेर 2060 सालदेखि स्थानीयवासीले गाउँ छोड्न थाले। काठमाडौँसहित विभिन्न शहरमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्नेको संख्या 80% भन्दा माथि पुग्यो। समग्रमा गाउँ रित्तिँदै गयो। चुहान छापवासी काठमाडौँ, धरान, इटहरी, विराटनगर र बुटवलका बासिन्दा बने। 30 वर्ष अघि ओखलढुङ्गाको चुहानछाप गाउँ हरियाली हराभरा थियो। खेतीयोग्य उर्वर जमीनमा स्थानीयले मानु रोपेर मुरी उब्जाउँथे। 150 घर परिवारले पशुपालनबाट पनि मनज्ञ आमदानी गर्थे। साविक ठूलाछाप गाउँ विकास समितिको चुहानछापमा अधिकांश सुतार कार्कीको रजगज थियो। हराभरा गाउँ उजाड हुँदै गयो, उर्वर जमीन बाँझिए, गाउँको स्वरूपै बदलिएर जंगलले ढाक्यो। तर रोजगारी, अध्ययन आदिका लागि गाउँ छोडेका युवा उमेर ढल्किँदै गएपछि गाउँ फर्क अभियान चलाएर आफ्नो जन्मथलो फर्किँदैछन्। छोडेको गाउँमै फर्किए 50 परिवार, उजाड भूमि बन्यो हराबहरा शीर्षकको यो खबर गोर्खापत्रको अग्र पृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा दल विभाजन गर्न अध्यादेश होइन विधेयक ल्याउँदै सरकार शीर्षकको खबर अग्र पृष्ठमा प्रकाशित छ। अध्यादेश स्वीकृतिका लागि राष्ट्रिय सभामा बहुमत जुटाउन नसकिरहेको सरकारले राजनैतिक दल सम्बन्धी विधेयक अघि बढ़ाएर साना दललाई दबावमा राख्ने रणनीति बनाएको छ। सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले दल विभाजनमा सहज पार्ने गरी राजनैतिक दल सम्बन्धी ऐन 2073 संशोधन गर्ने विधेयक संसदमा लैजाने निर्णय गरेका छन्। विधेयक बुधबार भित्रै संसदमा दर्ता गर्ने गृह कार्य सरकारले गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अनौपचारिक समझदारी बनेपछि दुवै दलका दोस्रो तहका नेताहरू सम्मिलित राजनैतिक संयन्त्रको बैठक शुक्रबार राति बालुवाटारमा बसेको थियो। त्यही बैठकले विधेयक अघि बढ़ाउने निर्णय गरेको हो। बैठकमा एमालेका महासचिव शंकर पोखरेल, उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार विष्णु रिमाल र एमाले मुख्य सचेतक महेश बर्तौला सहभागी हुनुहुन्थ्यो। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र प्रमुख सचेतक श्याम कुमार घिमिरे सहभागी हुनुहुन्थ्यो। दल विभाजन गर्न अध्यादेश होइन विधेयक ल्याउँदै सरकार शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। कान्तिपुर दैनिकबाटै सामाजिक सञ्जालमा ट्रोल भन्दा पुरानो हास्य व्यङ्ग्यको उपहास शीर्षकको खबर लिँदैछौ। गायक कुम सागरको गायकी कस्तो, यस विषयमा सामाजिक सञ्जालदेखि चिया पसलसम्मै भव्यतम बहस विमर्श चलिरहेको छ र विभाजित छ शहर। एकथरी उनका डाइहर्ट फ्यान छन् मूलत जेनजीहरू, जो उनका लागि ज्यानै दिन तयार छन्। अर्को थरी छन् उनले गाएको गीतको लवजलाई लिएर खिचिट्यूरी गरिरहेका छन्। आफ्नै लवज र अन्दाजमा गीत गाउँदा एक गायक हास्यको पात्र बन्नुहुन्छ कि हुँदैन, सामाजिक सञ्जाल पनि यतिखेर विभाजित छ। आफू इतरका समुदायलाई उडाएर कस्तो आनन्द हुन्छ, कोही किन अरूलाई खिचिट्यूरी गरोस् र गिज्याओस्, अनि खिचिट्यूरी खप्न कोही समुदाय किन अभिशप्त बनोस्। नेपाली व्यङ्ग्यका शिखर लेखक भैरव अरियाल सोच्थे हास्य व्यङ्ग्यको उद्देश्य हो केवल सत्यको अन्वेषण। अरियालको विचार थियो हास्य व्यङ्ग्यलाई प्रहसनको हलुका स्तरबाट उठाई जीवन र जगतको गम्भीर गहन अनुभूति पनि बोक्न र पोष्न सक्ने गरी उठाउनु समाजका हास्य व्यङ्ग्यकारहरूको ध्येय हुनुपर्छ। सामाजिक दायित्व भन्थे उनी रचनाकर्मलाई। अक्षर भैरव अरियाल विशेष अरियालको व्यङ्ग्य संसारमा थियो। राजनैतिक क्षेत्रमा देखिएको विसंगतिमाथि प्रहार गर्नु अनि नेताहरू सुध्रिनुपर्छ भनेर प्रेरणाको स्वर भर्नु, तर अहिलेको व्यङ्ग्य र साहित्य त्यस्तै छ, यो विमर्शकै विषय हो। भक्तपुरका बासिन्दा कुम सागरले नेपाल भाषाको लवज र अन्दाजमा गीत गाए, जाने भए जाऊ माया अब धेरै नसताऊ। त्यसपछि के भयो, कुमको त्यो गीत गाउने शैलीलाई कमेडियन सजन श्रेष्ठ, सुजन जिम्बा, उत्सव सापकोटा र पोडकास्टर सुशान्त प्रधानले एक अन्तर्वार्तामै हसी मजाकको विषय बनाए। कुम सागरलाई गिज्याउनुले सम्पूर्ण नेवार समुदायमाथिको आत्मसम्मानमा गम्भीर चोट पुगेको निष्कर्ष नेवार समुदायले निकाल्यो। सामाजिक सञ्जालमा ट्रोल भन्दा पुरानो हास्य व्यङ्ग्यको उपहास शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। आजको नागरिक दैनिकमा के देउबाले कोइरालाको साथ खोजेका हुन् शीर्षकको खबर अग्र पृष्ठमा प्रकाशित छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पार्टी नेता शेखर कोइरालाको साथ खोज्नु भएको छ। संविधान संशोधन सहितका विषयलाई अघि सारेर एमालेसँगको सत्ता साझेदारीमा रहेको कांग्रेस एकपछि अर्को आन्तरिक र सत्ता साझेदारीको झमेलामा फस्दै गएका बेला सभापति देउवाले पार्टीको 14 महाधिवेशनमा आफ्ना निकटतम प्रतिस्पर्धी कोइरालाको साथ खोज्नु भएको हो। सरकारका कामप्रति कोइराला असन्तुष्ट हुनुहुन्छ। संघीय संसदको अधिवेशनको संघारमा सरकारले ल्याएका अध्यादेश सहितका विषयमा विरोध गर्दै आएका कोइराला सहितका नेतालाई देउवाले आफ्नै निवासमा छलफलका लागि बोलाउनु भएको छ। पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा देउवाले कोइरालालाई बोलाउने गर्नुभएको थिएन, तर अहिले सरकार संसद र पार्टीभित्रका विषयलाई सम्हालेर अघि बढ़ाउनु पर्ने अवस्था आएको भन्दै देउवाले कोइरालालाई पनि बैठकमा बोलाएको निकट स्रोतको दावी छ। पार्टीको पन्ध्रौं महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने तयारीमा रहनुभएका कोइराला जिल्ला बाहिरका कार्यक्रममा सधैं सक्रिय रहने गर्नुभएको छ। त्यसलाई समेत ध्यानमा राखेर देउवाले कोइरालासँग समय मिलाएर अहिले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतको दावी छ। के देउवाले कोइरालाको साथ खोज्नु भएको हो शीर्षकको यो खबर नागरिक दैनिकमा प्रकाशित छ। देउवालाई नेपालको खबरदारी उपशीर्षकमा यो खबर अगाडि लेखिन्छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास नगर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ। शुक्रबार जनता समाजवादी पार्टी जसपा नेपालले आयोजना गरेको भूमि सम्बन्धी अध्यादेशमाथिको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो। यो खबर नागरिक दैनिकबाट लिएका हौं। आजको राजधानी दैनिकमा जनाधार खोज्दै भौतारिरहेको माओवादी शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान 12 फागुन सोमबारदेखि झापाबाट शुरू भयो। नेपालकै सबैभन्दा होचो भूभाग कचन कवलबाट माओवादीले शुरू गरेको जागरण अभियान करिब एक महिनासम्म चल्नेछ। खासगरी तराई मधेसका जनतालाई पार्टीसँग जोड्ने र जनाधार बलियो बनाउने माओवादीको तयारी छ। सोही अनुरूप सोमबार माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका शीर्ष नेतृत्वले कचन कवलको कार्यक्रम अघि केराको पातमा खाना खाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। कचन कवलबाट शुरू भएको अभियान बिहिबार सुनसरी हुँदै शुक्रबार सप्तरी पुगेको छ। बुधबार बेलुका इटहरी 18 स्थित दीपनारायण चौधरीको घरमा प्रचण्ड सहितका नेताहरू बास बस्नुभयो। थारू परिकारको स्वाद लिनुभएका प्रचण्ड बिहानै सुनसरीको बर्जुताल पुग्नुभयो। बर्जुपछि देवानगंज 3 स्थित भीमनन्द शर्माको घरमा भेटघाट गरी हरिनगरमा मुस्लिम समुदायसँग उहाँले भेटघाट गर्नुभयो। जनाधार खोज्दै भौतारिरहेको माओवादी शीर्षकको यो खबरलाई राजधानी दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले भन्नुभयो विपिनको पछिल्लो अवस्थाबारे जानकारी छैन, रिहाईको पहल भने जारी छ। शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। सरकारले इजरायल र हमास युद्धमा बेपत्ता कञ्चनपुरका युवा विपिन जोशीको तत्कालको अवस्थाबारे जानकारी नरहेको जनाएको छ। जेनेभामा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा हिजो परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले विपिनको पछिल्लो अवस्थाबारे यथार्थ जानकारी नभएको बताउनु भएको हो। यसअघि उहाँले नै विपिन सकुशल रहेको र चाँडो रिहाईको पहल भएको बताउँदै आउनुभएको थियो। विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसके पनि उहाँको रिहाईका लागि पहल गरिराखेका छौं। अन्तर्राष्ट्रिय जगतबाट जोशी हमासको कब्जामा रहेको भए रिहाई हुने आश्वासन पाएका छौं। जेनेभाबाट हिजो फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री राणाले भन्नुभयो, तर जोशी चाँडै मुक्त हुनेमा आफूहरू आशावादी रहेको उहाँले दोहोर्याउनुभयो। यो खबर नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
अहिले नै डाउनलोड गरौ 1GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा रेड क्रसको आबद्धता खारेज गर्न सीएमसीको सिफारिश शीर्षकको खबर प्रकाशित छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीजहरूको अन्तर्राष्ट्रिय महासंघको अनुपालन तथा मध्यस्थता समिति सीएमसीले नेपाल रेडक्रस सोसाइटीको आबद्धता खारेज गर्न सिफारिश गरेको छ। सीएमसीले आईएफआरसीको गभर्निङ बोर्डलाई यस्तो सिफारिश गरिएको सरकारलाई जानकारी गराइसकेको छ। बोर्डले अन्तिम निर्णय गर्नेछ। यसअघि सीएमसीले नेपाल रेडक्रसका दुवै समानान्तर समितिलाई 24 फेब्रुअरी 2025 को अन्तिम समयसीमा तोकेर अल्टिमेटम दिएको थियो। तोकिएको समयमा गर्नुपर्ने काम नगरेपछि आबद्धता खारेज गर्ने निष्कर्षमा सीएमसी पुगेको हो। हाल प्राध्यापक सुदर्शन प्रसाद नेपाल र विशाल भण्डारीका दुई समूह रेड क्रसमा छन्। आईएफआरसी अन्तर्गतको सीएमसीका संयोजक क्रिस्टिना कप्लुलाले नेपाल सरकार प्राध्यापक नेपाल र भण्डारीको नै नाममा पत्र पठाएर नेपाल रेडक्रसको प्रतिबन्धको सिफारिश गरिएको जनाउनु भएको छ। रेडक्रसको आबद्धता खारेज गर्न सीएमसीको सिफारिश शीर्षकको यो खबरलाई अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रकाशित गरेको छ। अन्नपूर्ण पोस्टकै भित्री पृष्ठमा नेपालमा पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञान पढ़ाई हुने शीर्षकको खबर प्रकाशित छ। नेपालमा पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञानको पढ़ाई शुरू हुने भएको छ। नवलपुरको देवचुली 16 रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान पढ़ाउने गरी शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने तयारीले तीव्रता पाएसँगै नेपालमा पहिलो पटक यो विषयमा पढ़ाई शुरू हुन लागेको हो। चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो। हामीले पाठ्यक्रमसहित सम्पूर्ण तयारीको विवरण विश्वविद्यालयलाई बुझाइसकेका छौं। आवश्यक पूर्वाधार धमाधम निर्माण भएका छन्, केही हुने क्रममा छन्, सापकोटाले भन्नुभयो। उहाँले पहिलो वर्ष चिकित्सालयमा ब्याचलर इन नेचुरोपेथी एण्ड योगा साइन्स को कक्षा सञ्चालन गर्ने गरी प्रस्ताव नेपाल संस्कृत विश्वविद्यालयमा पेश गरिएको बताउनुभयो। नेपालमा पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञान पढ़ाई हुने शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकमा पूर्वकी रानी इलाम सबैको गन्तव्य शीर्षकको सामग्री प्रकाशित छ। केही समय अघि कामको सिलसिलामा कोशी प्रदेशको चर्चित पर्यटकीय गन्तव्य पूर्वको रानी भनेर चिनिने इलाम जिल्ला भ्रमण गर्ने अवसर मिलेको थियो। एक दिनको इलाम बसाई खास गरी सूर्योदय नगरपालिकाको कन्याम, फिक्कल र अन्तु डाँडा जस्ता पर्यटकीय गन्तव्यलाई राम्ररी निहाल्ने अवसर मिलेको थियो। यसभन्दा 15 वर्ष अघि माई पोखरी जैविक विविधता अध्ययनका लागि इलाम पुगेको थिए। त्यस ताका इलाम जाने क्रममा फिक्कल र कन्याम पुग्दा पर्यटकीय गतिविधि ज्यादै न्यून भएको महसुस भयो। यसपटकको भ्रमणले इलाम साँच्चिकै पर्यटकीय आकर्षण बन्न सक्ने क्षमता रहेको प्रमाणित गर्यो। पूर्वकी रानी इलाम सबैको गन्तव्य शीर्षकको यो सामग्री जुद्ध बहादुर गुरूङको यो सामग्री आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकमै मध्य पहाड़ी लोकमार्गले दिएको खुशी शीर्षकमा बसन्ती शाहीको सामग्री लिँदैछौ। ढोरपाटन ताकेर निस्केका थियौं सुर्खेतबाट, बुर्तिबाङबाट 2.5 घण्टामा ढोरपाटन पुगिन्छ भन्ने खबर पायौं। बुर्तिबाङदेखि माथि पुरै कच्ची बाटो रे, पाती हाल्नेको चियागफमा जति नै अबेला भए पनि ढोरपाटन पुगेरै छाड्ने सहमति जुट्यो हामीबीच। जाजरकोटको रिमनामामा खाना खाएपछि कतै रोकिएका थिएनौ। पुरूष टोलीहरूबाट छिनछिनमा बाटोको डिलतिर या झाडी छिचोल्ने काम भइरहन्थ्यो मात्रै। महिला साथी र शौचालय नपाएपछि आफू त कान्छी औंला च्यापेर दिनभरि गाड़ीमै। कुनै दिन साथी सुलोचनाले यो मन्त्र सिकाएकी थिइन्। मध्य पहाड़ी लोकमार्गले पारेको सजिलो बारेको यो सामग्री गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नागरिक दैनिकमा शहर र मान्छे थपिए तर अस्पतालका पूर्वाधार थपिएनन् शीर्षकको खबर प्रकाशित छ। 3 दशक अघि नेपालमा चिकित्सकको दरबन्दी 1112 जना थियो। 2048 यता अहिलेसम्म पनि चिकित्सकको दरबन्दी उत्ति नै छ। संहिता कार्यान्वयनमा आएपछि प्रदेशले बल्ल तल्ल 704 जना चिकित्सकको दरबन्दी थपेका छन्। 2048 सालको जनसंख्या 1,80,00,000 थियो। पछिल्लो जनगणना अनुसार जनसंख्या बढ़ेर 2,91,00,000 पुग्यो। पछिल्लो 4 वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या 8,624 हो। तिनै मध्येका 6,368 जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको रूपरेखा प्रस्तुत गर्दै पोखरामा जारी 12 औं संस्करणको एनसेल फाउण्डेशन नेपाल लिटरेचर फेस्टिभलमा स्वास्थ्य सेवामा जनताको पहुँच अन्तर्सम्वादमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइराला र मधुमेह तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सन्तोष साक्य बहसमा जुट्नु भएको थियो। शहर र मान्छे थपिए तर अस्पतालका पूर्वाधार थपिएनन् शीर्षकको यो सामग्री नागरिक दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रका दैनिकमा तनाव घटाउन फरेस्ट बाथ शीर्षकको सामग्री प्रकाशित छ। पानीसँग घुलमिल हुनु मानव स्वास्थ्यलाई राम्रो मानिने हुनाले हामी शारीरिक र मानसिक स्वास्थ्य तन्दुरूस्त राख्न स्नानगार जाने, दैनिक नुहाउने र पौडी खेल्ने जस्ता जलक्रीडा जनित क्रियाकलाप गरिरहेका हुन्छौं। कतिपयले पानीभित्र हुने योगाभ्यास पनि गर्छन्। कार्यालयमा छुट्टी मिलाएर सपरिवार हाइकिङ जानेदेखि पोखरी, जलाशय, नदी, समुद्र, झरना आदिमा पनि प्राकृतिक आनन्द लिई नुहाई धुवाई गरेको पनि पाइन्छ। यसै सिलसिलामा अचेल जंगल स्नान, अरण्य स्नान, फरेस्ट बाथिङको प्रचलन आएको देखिन्छ। सन बाथिङ, साउना बाथिङ, स्टीम बाथिङ, हर्बल बाथिङ, स्टोन बाथिङ र यस्तै प्रकारका बाथिङ सुनिए पनि फरेस्ट बाथिङ अर्थात अरण्य स्नानको भने अहिले भर्खरै भर्खरै प्रयोगमा व्यापकता आइरहेको छ। झट्ट सुन्दा जंगलभित्र गएर खोला नाला वा पोखरीको पानीमा नुहाउने र डुबुल्की हान्ने हो कि भन्ने भए पनि फरेस्ट बाथमा पानीको प्रयोग गरिँदैन। यही नै हो यसको चाखलाग्दो विशेषता। हुन त जापानी समाजमा यो अरण्य स्नानको चलन सन् 1980 प्रचलनमा आएको थियो, किनकि तीव्र शहरीकरण र कार्यालयमा हुने अधिक कार्यबोझले गर्दा धेरै जापानीमा मानसिक तनाव पैदा भएको स्थिति देखिन्थ्यो। अनि यसै बेला सिनरिन योकु जंगल स्नान, अरण्य स्नान थेरापी प्राकृतिक उपचार पद्धति ल्यायो। यस उपचार पद्धतिमा मानिसहरू कम्तीमा पनि प्रति हप्ता 2 घण्टासम्म नजिकको नेचुरल वुड ल्याण्ड, वन जंगल र पुराना रूख र ठुटाठुटी भएको स्थानमा गई टहल्ने, भूल्ने, खेल्ने र एकाग्रतामा डुबेर तनाव व्यवस्थापन गर्ने गर्छन्। तनाव घटाउन फरेस्ट बाथ शीर्षकको लोकबन्धु घिमिरेको यो सामग्री नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय आजलाई सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।